وہ سمجھتا ہے اللہ کی اولاد ہے, وہ سمجھتا ہے اللہ نے اپنی پاور کو ڈاؤن ڈیلیگیٹ کیا ہوا ہے. اللہ اپنی پاور ڈاؤن ڈیلیگیٹ کرتا ہے فرشتوں کو جتنی چاہتا ہے, اور اللہ کنٹینیوسلی آنر گاڈ ہے. ہمارا کانسیپٹ یہ نہیں ہے کہ اللہ صرف کریئٹر گاڈ ہے. اللہ کریئٹر بھی ہے, اللہ مالک بھی ہے. ہمارے لیے اللہ خالق پلس مالک ہے, اور اللہ ہی کا اقتدار ہے ہماری عقیدے کے مطابق ہر چیز کے اوپر. آپ اور میں بول نہیں سکتے, آپ اور میں سن نہیں سکتے, آپ اور میں چل نہیں سکتے, دنیا چل نہیں سکتی, کائنات موو نہیں کر سکتی ہے, آپ کے یونیورس کے اندر موومنٹ ہو نہیں سکتی جب تک کہ اللہ نہ چاہے. یہی ہمارا بیلیف ہے. تو شرک کرنے والے جو ہیں وہ ہمیشہ اللہ کو ایسی جگہ رکھتے ہیں کہ مانتے ہیں لیکن اس کی طاقت اس سے لے کر اپنے فالز گاڈز کو دے دیتے ہیں. یہ شرک ہوتا ہے. اور اس انسان کا شرک یہ تھا کہ اس نے اللہ کی طاقت کو اصل میں اپنی دنیا کی نعمتوں کو دے دیا تھا, اپنی عقل کو دے دیا تھا. یہ میری عقل تھی جب میں اتنا سٹیبل بزنس مین بن گیا, یہ میری عقل تھی کہ میں نے اتنی اچھی جو ہے وہ سیف انویسٹمنٹ کر دی. اکثر لوگ بولتے ہیں بھائی اب میں نے تو اتنی عقل مندی سے اتنی اچھی جگہ سیف انویسٹمنٹ کر دی. اپنے منہ سے ایسے جملے نکالنے سے پہلے اپنی اس عقل کو اللہ کے تابع کر دیا کریں. بولتے ہیں جملہ الحمدللہ بولنے میں کتنی دیر لگتی ہے. بعض اوقات ہم درسوں والی جگہوں پر تو الحمدللہ بول لیتے ہیں, لیکن اگر ہم کارپوریٹ انوائرمنٹس کے اندر ہوتے ہیں تو ہم کہتے ہیں گھر جا کے بول لوں گی یا دل میں بول لیتی ہوں. اتنا امبیرس مسلم بننے کی ضرورت نہیں ہے. یونیورسٹیز کے اندر, کالجز کے اندر, اسکولس کے اندر ہماری زبان سے الحمدللہ نہیں نکل رہا, اس کا مطلب ہے ہمیں اپنے اوپر بہت کام کرنے کی ضرورت ہے. اللہ یونیورسٹیز اور اسکولس اور کالجز اور بزنس اور کارپوریٹس کی جگہوں پر, آرگنائزیشنس پر, ملٹی نیشنلس میں کام کرنے کو منع تو نہیں کرتا. اللہ کہتا ہے جہاں کام کرو میرا بندہ بن کے رہو. تو اللہ کا بندہ بنتے ہوئے شرم آتی ہے؟ اگر اللہ کا بندہ بنتے ہوئے شرم آ رہی ہے تو اس کا مطلب ہے بندگی میں بہت کمی آ رہی ہے. جیسے ہمارے فرینڈز ہوتے ہیں ہماری گفتگو ویسے ہی مولڈ ہو جاتی ہے. اگر ہماری قرآن کلاس کے فرینڈز ہوتے ہیں تو ہم بڑی اچھی اچھی گفتگو کرتے ہیں, پیاری پیاری, میٹھی میٹھی زبان بھی بہت سوچ سمجھ کے استعمال کرتے ہیں. اور جب ہمارے بچے اپنے فرینڈ سرکل میں ہوتے ہیں, چلے وہ دو طرح کے فرینڈ تو چھوڑ ہی دیں, جب اماں بیٹھی ہوئی ہوتی ہیں ساتھ میں تو ذرا سب آپ نے اپنے بچوں کے فرینڈس کو انوائٹ کیا ہوا ہے اور آپ بھی بیٹھی ہوئی ہیں ڈرائنگ روم, لیکن تمیز سے بات کریں گے آپ کر کے ایک دوسرے کو بھی, اور کوئی ابیوسو لفظ نہیں بولیں گے. آپ کی اٹھ کے جانے کی دیر ہوگی, بس ایک کیمرہ لگائیں جس سے آپ کو آواز بھی آئے اور تصویر بھی آئے, پھر سنیں مزے سے. ایسا نہیں ہے. مسلمان ہر وقت مسلمان ہوتا ہے, مسلمان کی زبان ہر وقت پاک رہتی ہے, مسلمان کی زبان کبھی بھی ابیوسو لینگویج استعمال نہیں کرتی. اور بچے ہمارے بہت ابیوسو لینگویج استعمال کرنے لگ گئے ہیں اور کہتے ہیں تو محبت میں کرتے ہیں, اما کم آن آپ تو اتنی چھوٹی چھوٹی چیزوں کے پر پیٹی پیٹی چیزوں پر پکڑ کر لیتے ہیں. مسلمانوں کی زبانیں ایسی نہیں ہوتی. کیا ہم امیجن کر سکتے ہیں کہ صحابہ اپنے آپ دوستوں میں آپس میں ایسی زبانیں استعمال کرتے ہوں گے؟ اور جس زبان کی میں بات کر رہی ہوں اس میں ہنسی مذاق کی بات نہیں کر رہی ہوں, میں گالیوں کی بات کر رہی ہوں. ہمارے بچے اتنے آرام سے زبان سے ایسے الفاظ نکال رہے تھے, اور فور لیٹر ورڈ تو اتنے آرام سے بولتے ہیں میں تو یہاں مائک پہ بول بھی نہیں سکتے. اور اگر آپ کو پتا چل گیا کہ آپ کا بچہ بولتا ہے تو پلیز اس کی زبان سے اس لفظ کو کہنے سے اس کو پیار محبت سے سمجھائیں. اگر ایک فور لیٹر ورڈ میری پوری کردار کے اوپر امپیکٹ کر سکتا ہے تو اس کا مطلب ہے وہ میری آخرت پر بھی امپیکٹ کر سکتا ہے. اس چیز کو سمجھنا ہے, اس چیز کا انداز اپنانے کی ضرورت ہے. اور پھر اسی طرح سے چیز انسان کے اندر جو ہے وہ گناہوں میں اضافہ کرتی ہے. تو نصیحت کرنے والے کا ایک انداز تھا, اس نے اپنے آپ کو سامنے رکھ کر جیسے اپنے آپ کو ایڈوائز دے رہا ہے اس اینگل سے بات کی. ولا اشرکو بی ربی احدن, اور میں جو ہوں اللہ کے ساتھ کسی کو شریک نہیں کرتا. اس میں اس نے دو باتیں مینشن کر دیں. اسکالرس کہتے ہیں, وہ کہتے ہیں کہ یہ اس نے جو کہا ولا اشرکو بی ربی احدن کہ میں اللہ کے ساتھ کسی کو شرک میں شریک نہیں کرتا, اس کا مطلب ہے کہ شرک کئی طرح کے ہوتے ہیں. اور آپ میں سے جو لوگ اسٹڈیز کرتے ہیں قرآن کے آپ کو معلوم ہوگا کہ شرک بیسیکلی شرک اکبر اور شرک اصغر ہوتا ہے, اور اس کے بعد اس کی فردر اور کلاسیفیکیشن آگے آتی ہے. اور اسی طرح سے اسکالرس کہتے ہیں کہ ہو اللہ ربی کہہ کے اس نے یہ بتا دیا کہ انسان کی زندگی میں امید کا محور, امید کا اینکر صرف اللہ ہونا چاہیے. ایکسپیکٹیشن صرف اللہ سے رکھیں اور کسی سے ایکسپیکٹیشنز نہ رکھیں. تو یہ جو نصیحت کرنے والا دوست تھا اس نے بھی نصیحت ایسے ہی کی جو اس کو اپنے دوست کی بیماریاں اور کرائمز نظر آ رہے تھے, جہاں سے یہ پن پوائنٹ کر سکا کہ میں اس کو اچھی نصیحت کر سکتا ہوں. جیسے جو دو باغوں والا تھا اس نے अल्लाह की अथॉरिटी को चैलेंज किया था जब इसने कहा था कि आई डोंट थिंक सो क़यामत आएगी. इसने अल्लाह की नाशुक्री की थी जब इसने कहा था कि अल्लाह ने मुझे इतना बाग दिया और अना अक्सरू के अल्फाज इसने इस्तेमाल किए थे. और जिसने नाशुक्री की थी जब इसने कहा था कि मुझे नहीं लगता है कि अल्लाह जो है वो मुझे वापस लौटाएगा. तो इसके दोस्त ने भी इसकी बातों को रीड करके इसको उसी तरह से बात समझाने की कोशिश की. आगे आयत नंबर 39 में फरमाया वलौ इज़ दखलता जन्नतक, और ऐसा क्यों ना हुआ कि जब तुम अपने बाग में दाखिल हुए कुल तमाशा अल्लाह ला कुव्वता इल्ला बिल्ला, तो तुमने ये क्यों नहीं कहा कि जो अल्लाह ने चाहा यानी जो अल्लाह ने चाहा वो अल्लाह ने दिया, कोई ताकत है ही नहीं इल्ला बिल्ला मगर सिर्फ अल्लाह की. क्योंकि इस शख्स ने, नेमतों वाले शख्स ने अल्लाह के मुकाम को चैलेंज किया था, इसने इसका पर्सपेक्टिव दुरुस्त कर दिया. और यहां ये बात भी वाजह होती है कि ये शख्स गरीब था लेकिन इसने हसद नहीं किया था अपने दोस्त की नेमतों के बारे में सुन के और उनको देख के. बाज मुफस्सरीन लिखते हैं कि ये जो नेमतों वाला शख्स था ये अपने दोस्त का हाथ पकड़ के अपने बाग में चलाता हुआ उसको लेके गया था ताकि सब चीजें विजुअली भी दिखाए, ऑडियो विजुअल इम्पैक्ट हो उसके ऊपर. ये जो दोस्त था इसने जेलसी में अपने दोस्त के साथ ये नसीहत का मामला नहीं किया था, हसद नहीं किया था. अगर हसद किया होता तो ये नहीं कहता वलौ इज़ दखलता जन्नत कुलता माशा अल्लाह ला कुव्वता इल्ला बिल्लाह. उसको तमीज सिखा रहा है कि देखो जब नेमत मिलती है तो नेमत की हिफाजत के लिए ये अल्फाज बोले जाते हैं. कितनी खूबसूरती है इसके अंदर कि उसने हसद किए बगैर उसको एक बहुत बेहतर नसीहत कर दी कि तुम्हें चाहिए था कि जब तुम अपने बाग में दाखिल हो रहे थे तो आजजी के साथ दाखिल होते, नेमतों को अल्लाह के साथ अटैच करते हुए दाखिल होते, इससे आजजी आती है. और जब खैर को अल्लाह से एसोसिएट कर दिया जाता है तो फिर इंसान पर जैसे भी हालात आते हैं इंसान का नर्वस ब्रेकडाउन नहीं होता. हाँ गम आता है, परेशानी होती है, स्ट्रेस होता है, आंख आंसू बहाती है, नर्वस ब्रेकडाउन नहीं होता है. इसको समझाया कि तुम्हें कहना चाहिए था कुलता माशा अल्लाह ला कुव्वता इल्ला बिल्ला. ये जो एक फ्रेज है ये फ्रेज हमारे इस्लाम के अंदर ईमान बिल कदर इंसान को सिखाता है कि जो है वो मेरे रब की अता है. सिंपल. अगर आप ईमान बिल कदर को एक जुमले में बताना चाहें तो वो ये एक जुमला है माशा अल्लाह ला कुव्वता इल्ला बिल्ला. और ला कुव्वता जो ग्रामर पढ़ने वाले लोग हैं उनको पता है दिस इज एब्सोल्यूट निगेशन, और कोई ताकत है ही नहीं. जैसे आप कलमा पढ़ती हैं, कलमा क्या कहते हैं ला इलाहा, कोई और इलाह है ही नहीं. आप पढ़ती हैं ला शरीका, कोई और शरीक है ही नहीं. अल्लाह कहता है ला गालिबा, कोई और गालिब है ही नहीं. सो एब्सोल्यूट निगेशन के लिए यहां पर आया है कि अल्लाह की ताकत के अलावा और किसी के पास ताकत है ही नहीं. इसके दोस्त ने इसको ये नहीं कहा कि तुम अल्लाह का तकवा करो, इत्तकिल्ला. आप सोचें, कहना चाहता तो कहता कि तुम अल्लाह का तकवा करो, मगर इसने कहा कि तुम ऐसे कहो माशा अल्लाह. यानी कहने का मतलब यह है कि ये जो आज तुम्हारे पास है ये तुम्हें याद आ जाए. जब आप कहती हैं ना माशा अल्लाह, जो अल्लाह ने चाहा, अपनी किसी नेमत पर जब आप बोलेंगी तो आपको एहसास ये होगा कि मेरा क्या क्रेडिट, अल्लाह ने दे दिया. आपके बच्चे बहुत फर्मा बरदार हैं, आपके बच्चे आपकी बहुत बात मानते हैं, अल्लाह की बहुत बात मानते हैं, अल्लाह का नेक बंदा बनने की कोशिश करते हैं. आप कहती हैं माशा अल्लाह, यकीनन मेरा कोई क्रेडिट नहीं है, मेरी तरबियत बाद में, अल्लाह की रहमत पहले, अल्लाह की हिदायत पहले, अल्लाह का करम पहले. तो नेमतों के ऊपर माशा अल्लाह कहने के लिए एक एटिकेट आपको और मुझे सिखाया जा रहा है. जैसे पीछे इंशा अल्लाह आया था एक एटिकेट हमारे इस्लामिक कल्चर का और ट्रेडिशन का, यहां पर माशा अल्लाह आ गया कि आपको जो है और मुझे अल्लाह की दी हुई नेमतों के ऊपर ये कलमा जो है ये पढ़ लेना चाहिए. इसके लिए कहते हैं किताबों के अंदर स्कॉलर्स माशा अल्लाह ला कुव्वता इल्ला बिल्लाह के लिए, वो कहते हैं कलिमत माशा अल्लाह तन्फ मुतलक अल-क़दर अनिल अब्द. जब इंसान माशा अल्लाह कह देता है तो ये इंसान की कदर को के कॉन्सेप्ट को बढ़ाने के लिए बहुत फायदेमंद होती है. इसलिए कि आपने अपनी नेमत को अल्लाह के साथ जोड़ दिया. आप कहती हैं कि मेरी तो कोशिश अपनी जगह पर थी मगर यकीनन दिया अल्लाह ने ही है कि मेरी कोशिश का मुझे फल अपनी दुनिया में मिल गया. तो सब नेमतों वालों को चाहिए कि अपनी नेमतों को अल्लाह के साथ जोड़ दें. जब आपको कोई आपकी नेमत की तारीफ करे या आपको अपनी नेमत महसूस हो कि ये माशा अल्लाह, जब आप किसी की नेमत को देखें तो आप माशा अल्लाह भी कह सकती हैं, लेकिन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम से जो हमें सुन्नत तरीका मिलता है वो ये मिलता है कि जब आपने किसी की नेमत को देखा तो आपने कहा अल्लाहुम्मा बारिक लहू, आपने प्रॉपर दुआ दी। माशा अल्लाह दुआ नहीं है, इट्स अ स्टेटमेंट जो अल्लाह ने चाहा। इसको समझें, माशा अल्लाह दुआ नहीं है, माशा अल्लाह इज अ स्टेटमेंट जो आपके ईमान को बढ़ाता है। जब आप कहते हैं किसी की नेमत को देख के अल्लाहुम्मा बारिक लहू, आप दुआ दे रही हैं अल्लाह आपको इसमें बरकत दे, और जिस चीज में अल्लाह बरकत दे देता है उस चीज की फिर क्या कहने, उस चीज में ग्रोथ भी होती है और स्टेबिलिटी के साथ ग्रोथ होती है। और हर वक्त इंसान को फिर ये कॉन्सेप्ट रहता है ला कुव्वत इल्ला बिल्लाह के साथ कि मैं और मेरी हर नेमत अल्लाह के पोजिशन में है, अल्लाह की ताकत में है। इसको इंटरनलाइज कर लें अगर हम, ला कुव्वता इल्ला बिल्ला, मुसलमान इस एक कलमे को इंटरनलाइज करके बहुत स्ट्रांग हो सकता है। यही एक कलमा स्ट्रांगली इंटरनलाइज किया गया था मक्का और मदीना के एक छोटे छोटे शहरों के अंदर, वरना क्या था सहाबा के पास, कौन सी स्टैंडिंग आर्मीज थी और कौन से वेपन्स थे और कौन सा एकेडेमिया था और कौन सी टेक्नोलॉजी थी, कुछ भी नहीं था रोमन और पर्शियन एम्पायर्स के मुकाबले में। लेकिन क्या चीज थी जिसने उनको 1/3 वर्ल्ड को कॉन्कर कराने में मदद दी, तौहीद को इंटरनलाइज करना कि जब अल्लाह होगा हमारे साथ तो कोई हमें नुकसान नहीं पहुंचा सकता, जब अल्लाह की मदद हमारे साथ होगी तो कोई चीज मेरे लिए नुकसान का बायस नहीं बन सकती। यही चीज मेंशन की गई है। इसी तरह से एक फ्रेज जो हमें मिलता है अहादीस के अंदर, ला हौला वला कुव्वता इल्ला बिल्ला, ला हौला कोई तब्दीली है ही नहीं, वला कुव्वता और ना कोई ताकत है अल्लाह के सिवा। हम ज्यादातर ला हौला वला कुव्वता कब पढ़ते हैं, फ्रस्ट्रेशन के वक्त पढ़ते हैं, कोई चीज आपकी मर्जी के मुताबिक नहीं होती, कहते हैं ला हौला वला कुव्वत, अरे तो ला हौला नहीं है, ला हौला। अरबी जुबान में अगर आप बोलना चाहते हैं, अगर आप उर्दू में बोलना चाहती हैं तो आप बोल लीजिए, मुझे नहीं पता उर्दू में इसके क्या मीनिंग्स बनेंगे। उर्दू में यह लफ्ज होता है ला हौला, नहीं होता ना उर्दू में, उर्दू में नहीं होता। तो ला हौला है, और इसका मतलब क्या है इस कलमे का, फ्रस्ट्रेशन में अगर आप पढ़ती हैं और इस इंटेंशन से पढ़ती हैं कि मुझे बहुत घबराहट हो रही है और मैं अपने इस घबराहट को अल्लाह के साथ जोड़ रही हूं कि अल्लाह मुझे तसल्ली दे, तब तो ठीक है। लेकिन ये सिर्फ फ्रस्ट्रेशन में पढ़ने का जुमला नहीं है, ये इंटरनलाइज करने का जुमला है। अपनी नेमत को देखकर भी आपको ये जुमला पढ़ना चाहिए ताकि आपको पता चले कि अल्लाह आपके अंदर से हर खौफ निकाल देगा। ये जुमला वो है जो आपको एहसास दिलाएगा कि असल एक ताकत अल्लाह की है, रब सिर्फ अल्लाह है, इलाह सिर्फ अल्लाह है, असल मोहब्बत का महवर सिर्फ अल्लाह है। और जब अल्लाह की मोहब्बत और अल्लाह का खौफ दिल में आता है तो दुनिया वालों का खौफ आपके दिल से निकल जाता है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया एक मर्तबा कि क्या मैं तुम्हें ऐसा कलमा ना बताऊं जो अल्लाह के अर्श के नीचे लिखा हुआ है। सहाबा ने कहा या रसूलुल्लाह जरूर बताइए, तो आपने फरमाया ला हौला वला कुव्वता इल्ला बिल्ला। इस जुमले को पढ़ना और समझ के पढ़ना और इंटरनलाइज करना। एक मर्तबा एक सहाबी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास बैठे हुए थे, या एक रिवायत में आता है कि आप उनके पास से गुजरे तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने देखा कि वो जिक्र कर रहे हैं अल्लाह का। आपने फरमाया अला अदुल्लुका अला बाबिन मिन अबवाबिल जन्ना, क्या मैं तुमको एक ऐसे दरवाजे के बारे में ना बताऊं जो जन्नत के दरवाजों में से एक दरवाजा तुम्हारे लिए खोल देगा। साहबी ने पूछा या रसूलल्लाह जरूर बताइए, आपने फरमाया पढ़ा करो, जिक्र किया करो ला हौला वला कुव्वता इल्ला बिल्ला। बाज रिवायात में आता है कि जन्नत के दरवाजों के ऊपर यही फ्रेज लिखा हुआ है ला हौला वला कुव्वता इल्ला बिल्ला। इसका मतलब क्या है कि हर मेरा डिसीजन और हर मेरी नेमत अल्लाह के हुक्म के अंडर है, मेरे में कोई ताकत नहीं है। इंसान अपने अंदर जब किसी भी परसेंटेज का तकब्बुर महसूस करे ये जुमला पढ़ लिया करे। अपने आप को बार बार याद दिलाएं, अगर आपको महसूस होता है कि मेरे अंदर एरोगेंस आ रही है, माशा अल्लाह ला कुव्वता इल्ला बिल्ला, अपने आप को बार बार इंसान याद कराए ताकि उसकी कमी दूर हो जाए। जब आपको लगे कि आपको सेल्फ ग्रैंड्योर का अंदाज हो, अपने लिए अपने से फीलिंग्स आ रही हैं, आपको अपने अपनी जात बड़ी महसूस हो रही है, पढ़िए माशा अल्लाह ला कुव्वता इल्ला बिल्ला और पढ़ती रहिए ताकि अल्लाह ताला आपके दिल को थाम ले। तो दो सिचुएशंस के ऊपर इस जिक्र को थामिए। एक, जब आपको लगे कि आपको अपनी किसी नेमत के ऊपर तकब्बुर हो रहा है, इसको पढ़ना शुरू कर दें और जितनी मर्तबा पढ़ सकती हैं सोच समझ के पढ़िए। और दूसरा, जब आप किसी की नेमत देखें और आपको वो नेमत बहुत अच्छी लगे तब भी ये जुमला पढ़िए, माशा अल्लाह ला कुव्वता इल्ला बिल्ला, ताकि वो आपका उसकी नेमत का अच्छा लगना उस इंसान को ईवल आई का शिकार ना करे। इसलिए कि मैंने और आपने अपने आप को भी ईवल आई से बचाना है और अपनी आंख के बुरे असर से दूसरे को बचाना है, दोनों साइड इफेक्ट हमारा जो है वो होना चाहिए। हजरत अनस बिन मालिक कहते थे कि जब तुम अपने अंदर किसी के बारे में हसद महसूस करो तो ये कहा करो माशा अल्लाह ला कुव्वता इल्ला बिल्ला। और हम इंसान हैं, हमें दूसरे की नेमत पर हसद आ जाता है, हमें दूसरे की नेमत के ऊपर कभी कोई जो है वो ईवल फीलिंग्स आ जाती है। इंसान है ना, हम कोई रोबोट तो नहीं है, ना हम फरिश्ते हैं। तो अब जब एहसास ऐसा आए, अकलमंद इंसान वो है जो अपनी इस्लाह कर ले और उसी वक्त जो है वो अल्लाह के साथ इन चीजों को एसोसिएट कर दे। और ये हमारे हसद और ईवल आए और एनवी, ये हमारे कॉमन प्रॉब्लम्स हैं। नेमतों के जवाल से अगर आप और मैं बचना चाहते हैं, अगर आप और मैं चाहते हैं कि हम एक दूसरे को हसद का शिकार ना करें, तो इस फ्रेज को अपनी जिंदगी का हिस्सा जरूर बनाइए। और जब किसी की नेमत देखें प्लीज उसको दुआ जरूर दीजिए, अल्लाहुम्मा बारिक लहू या अल्लाहुम्मा बारिक लहा, जो भी जिस जुमले के लिए भी या जिस चीज के लिए आप इस्तेमाल कर रहे हैं उसको दुआ दीजिए। और अगर आपको अल्लाहुम्मा बारिक लहू याद नहीं रहता तो बस सिंपल अल्लाह बरकत दे उर्दू जुबान में बोल दीजिए। अल्लाह ने तो आपकी दुआ सुननी है, अल्लाह आपकी नीयत जानता है। ये वही कलमा है जो हम बोलते हैं जब अजान होती है, जवाब दिया जाता है, जब मौज़िन कहता है हया अलल फलाह हया अलस सलाह, तो आप और मैं जवाब में क्या कहते हैं ला हौला वला कुव्वता इल्ला बिल्ला। किसी ने एक दफा सवाल किया था, इसलिए कि हम इसको उर्दू वाले मीनिंग्स में कहते हैं ना ला हौला वला कुव्वता इल्ला बिल्ला, तो किसी ने एक मरतबा पूछा कि जब अजान का जवाब देना होता तो ला हौल क्यों पढ़ते हैं। इसलिए कि हम लाहौल पढ़ते हैं किसी फ्रस्ट्रेशन के मामले में। तो समझने की बात क्या है कि ला हौला वला कुव्वता का मीनिंग समझिए, अल्लाह जब अजान की पुकार पर मैं कह रही हूं तो मैं अपनी ताकत से उठकर नमाज नहीं पढ़ सकती। ला हौला कोई तब्दीली नहीं है जब तक के अल्लाह ना चाहे, कोई ताकत नहीं है जब तक के अल्लाह ना चाहे। अल्लाह की दी हुई तौफीक होगी तो मैं अजान की आवाज पर और अजान की पुकार पर अजान के बाद जमात के लिए या नमाज के लिए पहुंच जाऊंगी। ला हौला वला कुव्वता, ये मफहूम इसका बनता है कि अल्लाह ही की दी तौफीक है कि हम नमाज पढ़ते हैं और अल्लाह के साथ जुड़ते हैं। तो इन दो दोस्तों में से एक ने अपने बाग वाले दोस्त को उसकी नेमत के ऊपर एक एटिकेट सिखाया कि देखो अपनी नेमत के इजहार के ऊपर ऐसे बोलो। इससे ये भी पता चल रहा है कि जो मोमिन इंसान होता है वो नेगेटिवली लोगों को क्रिटिसाइज नहीं करता, वो इस्लाह के लिए लोगों को बात समझाता है। क्रिटिसिज्म का सहारा जो है वो नेगेटिवली नहीं लेता है, क्रिटिसिज्म पॉजिटिव भी होता है और मोहब्बत के साथ भी होता है और वही फायदेमंद होता है। क्रिटिसिज्म सोल्यूशन के लिए, ताकि अगले की बीमारी दूर हो जाए। तो इसको भी समझाने की इसने ऐसी कोशिश की कि देखो ये जो तुमने कहा था कि मुझे नहीं लगता कि मेरी कभी जन्नत खत्म होगी, ये सही एटीट्यूड नहीं है। तुम्हें चाहिए कि अपनी नेमतों के ऊपर तुम अल्लाह का शुक्र अदा करो और इन नेमतों को अल्लाह के साथ एसोसिएट कर दो। तो ये जो इस शख्स के तीन प्रॉब्लम्स थे, उन तीन प्रॉब्लम्स को ही ये एड्रेस करने की कोशिश कर रहा है, जिसमें पहला प्रॉब्लम जो था वो क्या था, अपनी नेमतों को अपने लिए काफी समझना, अल्लाह की नाशुक्री की उसने। दूसरा प्रॉब्लम तकब्बुर और तीसरा प्रॉब्लम आखिरत का इनकार। इन तीनों को उसने जवाब देने की कोशिश की। जब उसने ये कहा कि अल्लाह ने तुमको मिट्टी से बनाया तो उसको बता दिया कि देखो रेजरेक्शन होना है, जैसे अल्लाह ने तुमको बना दिया जबकि तुम कुछ नहीं थे, अल्लाह तुमको उठा देगा जबकि तुम कुछ नहीं होगे, इसने ऐसे समझा दिया। जब इस शख्स ने तकब्बुर किया तो इस शख्स ने समझा दिया कि देखो अल्लाह ताला ने तुमको जो ये माल दिया है इस पर दुआ पढ़ा करो, इस पे कहा करो कि यह हर स्ट्रेंथ अल्लाह की तरफ से है। आगे आयत नंबर 39 में फरमाया इन तरह ने अना अकल लमिन का मालन वा वालदा। अब ये किस बात का जवाब दे रहा है, अब ये उस बात का जवाब दे रहा है अना अक्सर मिन का मालन व नफरा। अब आखिर में अपनी बात कर रहा है कि देखो अगर तुम मुझे अपने मुकाबले में माल और औलाद में कम समझते हो, यानी इसने सामने वाले की इंसल्ट फील कर ली थी। याद रखें आपकी नजरों के एंगल्स, आपके फेशियल एक्सप्रेशंस सामने वाले के लिए अगर हकारत वाले होंगे तो वो महसूस कर लेता है। इस शख्स ने भी मैं महसूस कर ली थी और इसने कहा इन तरह नहीं, अगर तुम समझते हो, हालांकि इसके पास माल नहीं था, हालांकि इसके पास औलाद नहीं थी, اس نے یہ نہیں کہا کہ ہاں میرے پاس اولاد اور مال نہیں ہے، نا شکرا نہیں تھا نا، ہر حال میں شکر کرنے والا تھا. تو اس نے کہا ٹھیک ہے، اگر تم سمجھتے ہو کہ میرے پاس اولاد اور مال نہیں ہے، یہ تمہاری نظر کا ہائر ہونا اور لوور ہونا ہے. اللہ کی نظر میں مال اور اولاد سے کوئی عزت والا نہیں ہو جاتا، یہ تمہارا خیال ہے. تو کیا کہا اس نے آگے آیت نمبر 40 میں، فَعَسَى رَبِّي أَن يُؤْتِيَنِي خَيْرًا مِن جَنَّتِكَ، تو امید ہے کہ میرا رب مجھے تمہارے باغ سے اچھا باغ دے گا. کب دے گا؟ کس چیز کو ریفر کر رہا ہے؟ مجھے پتا تھا اب زیادہ تر آپ لوگ یہ کہیں گے آخرت میں. کیوں؟ دنیا میں نہیں دے سکتے؟ ربنا آتنا فی الدنیا حسنا وفی الآخرت حسنا. یقیناً آخرت میں دے گا. مومن کا ویژن آخرت ہوتی ہے، مومن کا الٹیمیٹ گول آخرت ہے. لیکن یاد رکھیں ہمارا دین ہمیں دنیا میں خیر مانگنے سے نہیں روکتا، ہمارا دین ہمیں دنیا میں نعمتوں کو انجوائے کرنے سے منع نہیں کرتا. بس یہ کہتا ہے کلو وشربو ولا تصرفو، حد کراس نہیں کرنا، باؤنڈری مت توڑنا، آپ اسے باہر نہ ہونا، نعمت کو اللہ کی نافرمانی میں استعمال نہ کرنا. تو اس نے ریفر کیا دنیا اور آخرت دونوں میں، جو اسکالرس کا پوائنٹ آف ویو ہے. ہاں یقیناً اس کا اپنا کنوکشن تھا، اور ہر مومن کا ہوتا ہے کہ اگر ہماری دنیا ہمیں ہماری خواہش اور مرضی کے مطابق نہیں ملی، ہمارا ایمان ہے کہ اللہ تعالی ہماری ہر خواہش کو جنت میں پورا کریں گے، اللہ ہماری ہر خواہش کو جنت میں بہترین فارم میں پورا کریں گے. اور آپ نے وہ حدیث کئی مرتبہ سنی ہوگی جس کا مفہوم آتا ہے کہ اللہ جب جنت آخرت میں ان کو نوازے گا جن کی دنیا میں دعائیں قبول نہیں ہوئی تھیں، تو وہ لوگ جو کھڑے دیکھ رہے ہوں گے جن کی دعائیں قبول ہوئی تھیں اور جن پر دنیا وافر مقدار میں کھول دی گئی تھی، وہ دعا کریں گے اس وقت کہ اے کاش کہ ہمیں دنیا میں ہماری کوئی دعا قبول نہ ہوئی ہوتی، اور کاش کہ ہمارے جسم دنیا میں کینچی کے ساتھ کاٹے گئے ہوتے. اس لیے کہ جب وہ لوگوں کو اللہ کی خاطر جہاد کرنے والوں کو، اللہ کی خاطر قتال کرنے والوں کو، اللہ کی خاطر قربانیاں دینے والوں کو، اللہ کی خاطر خاموش رہنے والوں کو، اللہ کی خاطر صبر کرنے والوں کو اجر ملتا ہوا دیکھیں گے، وہ جن کو دنیا میں نعمتیں برسا دی گئی تھیں، وہ تمنا کریں گے کہ دنیا میں ان کی کوئی دعا قبول نہ ہوئی ہوتی. یہ چیز ہے، مومن کا ویژن آخرت ہوتی ہے. ہاں ہم دنیا مانگتے ہیں، لیکن ضروری نہیں ہے ہم جو مانگیں وہ ہمیں مل بھی جائے، اور جب ایسا ہو تو اس وقت اللہ پر ایمان اور توکل پر قائم رہنا یہ مومن کی بہترین علامت ہے. ہاں جہاں تک دنیا مانگنے کی بات ہے دعاؤں کے اندر، اٹس نتھنگ رانگ، آپ مانگ سکتے ہیں. آگے اس نے کیا کہا، وَيُرْسِلَ عَلَيْهَا حُسْبَانًا مِّنَ السَّمَاءِ فَتُصْبِحَ سَعِيدًا زَلَقًا، اور تمہارے باغ پر آسمان سے اللہ بجلی اتارے یا بجلی بھیج دے اور وہ ایک بیرن سلپری میدان بن جائے، خالی میدان بن جائے. اب یہ جو جملہ آپ کو نظر آ رہا ہے وَيُرْسِلَ عَلَيْهَا حُسْبَانًا مِّنَ السَّمَاءِ، اسکالرز کہتے ہیں کہ یہ انداز اس شخص کی، نصیحت کرنے والے شخص کی پچھلی کانورسیشن سے بالکل مختلف نظر آ رہا ہے. لگ رہا ہے نا آپ کو ایک دم سے کہ جیسے اس نے ایک دم سے کہہ دیا کہ جیسے اللہ تمہارے اس نعمت کے اوپر سزا لے کر آئے. اس نے جیسے اس انداز میں کہا کہ اللہ چاہے تو اللہ آسمان سے آگ کو بھیجے اور تمہارے باغ کو تباہ کر دے. اب ہو سکتا ہے یہ جملہ پڑھ کے اور اس کا ترجمہ پڑھ کے کسی کو خیال آئے کہ کتنا ایول انسان تھا، ایک طرف نصیحت بھی کر رہا ہے دوسری طرف چھری بھی گھونپ رہا ہے. ہم یہی کہتے ہیں نا، وہ اردو کا محاورہ کیا ہے، دوست کی شکل میں دشمن، آستین کا سام. اگر کوئی کہنا چاہے اس شخص کی بات سن کے تو اس کو یہ فیلنگز آ سکتی ہیں کہ جیسے کوئی کہے ایسے بیٹھے بیٹھے کہ دیکھو بھائی اللہ تعالیٰ نے تم کو جو ہے وہ گھر دیا ہے، اللہ کرے کہ تمہارا گھر ضائع ہو جائے، ڈسٹروائے ہو جائے. ایسا ہی لگ رہا ہے نا یہاں پہ. لیکن اگر آپ اس کو پریکٹیکلٹی میں سمجھیں گی اور عقل اور ایمان کے دائرے میں سمجھیں گے تو آپ کو سمجھ آ جائے گی. آپ کا بچہ ایگزام ہونے والا ہے اور آپ اسے کہتی رہتی ہیں پڑھو 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 پڑھو، اور اماں کی تو ایسی چابی اور کیسٹ آن ہوتی ہے کہ وہ رکتی نہیں ہے، وہ چابی کبھی ختم نہیں ہوتی اور وہ سیل کبھی ختم نہیں ہوتے کہ اماں کہنا چھوڑ دیں کہ پڑھو پڑھو پڑھو. آپ کہتی ہیں اور پھر بار بار کہتی ہیں نہیں پڑھو گے تو فیل ہوگے، نہیں پڑھو گے تو فیل ہوگے، نہیں پڑھو گے تو فیل ہوگے. تو کیا آپ اس کو بددعا دے رہی ہوتی ہیں یا آپ اس کو انکریج کر رہی ہوتی ہیں پڑھنے کے لیے؟ آپ اس کو انکریج کر رہے ہوتے ہیں، آپ اس کو بد دعا نہیں دے رہے ہوتے ہیں. یہ بھی یہاں پر اس کو وارن کر رہا ہے کہ دیکھو اس مصیبت کے آنے سے پہلے اپنا رویہ درست کر لو، اپنا انداز ٹھیک کر لو. اور تفسیر کے اسکالرز یہی لکھتے ہیں کہ یہ اس شخص کی, یہ نیک شخص تھا, مومن شخص تھا, یہ اس کی بد دعا نہیں ہے بلکہ اس کی تمنا ہے کہ اس کا دوست اپنی اصلاح کر لے. اس لیے کہ پیچھے آیت گزر چکی ہے, اپنے دوست کی نعمت پر حسد نہیں کیا تھا اس نے, بلکہ اس نے اس کو ایٹیکیٹ سکھائے تھے کہ اپنی نعمت کے اوپر ماشاء اللہ لا قوت الا باللہ پڑھا کرو. تو یہ ایک طرح سے اس کا وارننگ کا انداز ہے کہ دیکھو کیئرفل رہو. یہ جو الفاظ آئے ہیں وَيُرْسِلَ عَلَيْهَا حُسْبَانًا, حضرت عبداللہ ابن عباس کے مطابق حُسْبَانًا عذاب کی بات ہے. بعض سکالرز نے لکھا اس کو کہ اللہ آسمان سے پتھر برسائے گا, اللہ آگ بھیج دے گا, اللہ آندھی بھیج دے گا. حُسْبَان کے کئی آپ کو ترجمے ملتے ہیں. عبداللہ ابن عباس کا کہنا یہ کہ اٹس اے جنرل عذاب کی بات ہے کہ اللہ کوئی سزا جو ہے وہ تمہاری نافرمانی کی, تمہاری ناشکری کی اور تمہارے تکبر کی نازل فرما دے گا. حُسْبَانًا کس روٹ ورڈ سے ہے فوزیہ بتائیں گی؟ حسب سے, ہا سین با. حساب اردو میں کہتے ہیں اور حساب عربی میں بھی کہتے ہیں. ایک ہوتا ہے حساب اکاؤنٹیبلٹی اور ایک ہے یہاں پر حسبانہ سزا عذاب. ان دونوں کا کیا کنیکشن ہے؟ حسبان اصل میں فعلان کے وزن پر ہے, ایک ایگزیجریشن کا صیغہ ہے, اسم صفت ہے یہ, لیکن یہ دونوں ایک ہی روٹ ورڈ سے آتے ہیں. حساب یا حسبان, سزا یا حساب, ایک ہی روٹ ورڈ سے آتے ہیں اور ان دونوں کے درمیان میں ایک خوبصورت کنیکشن ہے. یاد رکھیں جب اللہ کی طرف سے سزا آتی ہے, جب اللہ حساب لیتا ہے, اللہ کا حساب, اللہ کی سزا, اللہ کا عذاب ویل کیلکولیٹڈ ہوتا ہے. اللہ اتنی ہی سزا دیتا ہے جتنا کرنے والے نے ظلم کیا تھا, گناہ کیا تھا. اللہ بڑھا کر سزا نہیں دیتا. یہ ایک خوبصورت کنیکشن ہے عذاب اور حساب کے درمیان میں. اللہ اتنی ہی سزا دے گا جو کہ ویل کیلکولیٹڈ ہوگی, جو انسان ڈیزرو کرتا ہوگا. اور پھر یہاں جو یہ کہا یرسل علیہم حسبانا من السما, من السما کیوں کا؟ عذاب اور سزا تو زمین سے بھی آ سکتی تھی, من الارض بھی آ سکتی تھی, ارتھ کویک کی شکل میں یا فلڈ کی شکل میں یا کسی بھی اور شکل میں آ سکتی تھی. لیکن سکالرز کہتے ہیں کہ من السما کہہ کر اصل میں اللہ کی جو عظمت ہے اس کو مینشن کیا گیا ہے, کہ جس اللہ کی بنائی ہوئی دنیا پر کھڑے ہو کر تم کفر کہہ رہے ہو, ناشکری کر رہے ہو, وہ آسمانوں پر بیٹھا یہ سب سن رہا ہے اور وہ آسمان سے سزا بھیجے گا تمہارے لیے. اور عربی زبان میں, عربز کے اندر, عرب ٹریڈیشن میں یہ بات بہت کامنلی سمجھی جاتی تھی کہ جو چیز آسمان سے آتی ہے اس کو روکا نہیں جا سکتا, جو چیز آسمان سے گرتی ہے اس کو آپ روک نہیں سکتے ہیں. جیسے مثال کے طور پر آپ سمندر کی جگہ ریکلیم کر سکتے ہیں. ابھی کراچی کے اندر کتنا سمندر پیچھے چلا گیا ہے, اب ساری لینڈ جو ہے وہ ریکلیم ہو رہی ہے نا, تو سمندر کو آپ کنٹرول اس طرح سے کر رہے ہیں ایک طرح سے. اسی طرح سے جہاں پر, جس علاقے میں ارتھ کویکس بہت آتے ہیں, جہاں ارتھ کویک جالٹس بہت آتے ہیں, وہ جو لینڈ اسکیپ پورا ارتھ کویک جالٹس کا ہوتا ہے, وہاں پر ایسی عمارتیں اور اسٹرکچرز اور بلڈنگس بنا لی جاتی ہیں جس میں منیمم نقصان ہوتا ہے ارتھ کویک آنے کے اوپر. لیکن اسکالرس کہتے ہیں کہ جو آسمان سے آفت برس رہی ہوتی ہے وہ روکی نہیں جا سکتی. ہوا کو کون روک سکتا ہے؟ ہوا کی ڈائریکشن کون بدل سکتا ہے؟ کوئی نہیں بدل سکتا. تو ایک اس کو احساس دلانے کے لیے اس نے کہا کہ دیکھو اللہ ایسا نہ کرے کہ کہیں تم پر آسمان سے کوئی سزا بھیج دے اور تمہارا نقصان ہو جائے. اور تسبیح کے اندر بس میں ایک مفہوم اور بتاتی ہوں, پھر انشاءاللہ اگلی آیت ہم کل شروع کریں گے. ایک تو یہاں تسبیح جو آیا ہے, فتسبیح سعیدا زلقا, اور تمہارا جو یہ باغ ہے یہ خالی میدان بن جائے. تسبیح ایک جنرل میننگ میں آپ اس کا ترجمہ پڑھتے ہیں کہ تمہارا باغ جو ہے وہ میدان ہو جائے. تسبیح اسبہ ہو جانا. ایک سبہ اور بھی آتا ہے نا مارننگ کے لیے, تسبیح سبہ سے ہے, سوات باہا. اگر سکالرز نے اس کو ایسے بھی لیا ہے, وہ کہتے ہیں کہ بعض اوقات جب انسان صبح صبح اٹھتا ہے اور اس کو کوئی ان پلیزنٹ خبر سننے کو ملتی ہے تو انسان اس کو ذہنی طور پر تیار نہیں ہوتا. اور اگر آپ صبح اٹھیں اور یا آپ کی آنکھ کھلے فون کی بیل سے اور جب آپ فون اٹھا کر بات کریں تو آپ کو کوئی ایسی ان پلیزنٹ نیوز سننے کو ملے, تو انسان جو ہے وہ اس پر زیادہ غم آتا ہے. تو بعض سکالرز نے اپنی تفسیر میں لکھا کہ اس نے کہا کہ ایسا نہ ہو کہ ایک دن تم صبح اٹھ کر آؤ اور تم دیکھو کہ تمہارا میدان چٹیل بنا ہوا ہے بالکل, बैरन हो चुका है और फिर तुम पर जो गम की कैफियत आएगी। तो ये अपने दोस्त को मैक्सिमम समझाने की कोशिश कर रहा है कि अपनी नेमतों को अल्लाह के साथ एसोसिएट करो, अपनी नेमतों को रब की नाफरमानी में इस्तेमाल ना करो। अल्लाह मुझे और आपको भी तौफीक दे कि हम बेहतरीन तरीके से जो अल्लाह ने हमें नेमतें दी हैं हम उसका हक अदा करने वाले बन जाएं। अल्लाह ताला हमारे लिए दुनिया में रहकर अल्लाह का बंदा बनना आसान बना दे। अल्लाह मलकुल मौत को देखने से पहले हम तौबा की तरफ आ जाएं। अल्लाह हमारी कब्रों को हमारे लिए कुशादा कब्रें बना दे, हमारी कब्रों के अंदर हमारे लिए जन्नत की खिड़की खोल दे। अल्लाह जो मरहूमीन इंतकाल कर चुके हैं उन सब की मगफिरत फरमा, हमें हमारे वालिदैन के लिए और हमारी औलादों को हमारे लिए बेहतरीन सदकाए जारिया बना। बारकल्लाहु ली वलकुम फिल कुरान अल हकीम व नफअनी व इयाकुम बि आयाति व ذکرिल हकीम। सुभानकल्लाहुम्मा व बिहमदिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तग़फिरुका व नतूबु इलैक। जज़ाकल्लाहु खैरन। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।